कार्यक्रम सरोकार
नमस्कार आदरणीय श्रोता कार्यक्रम सरकारमा यहाँलाई स्वागत छ म कार्यक्रम प्रस्तुता माधव विद्रोही रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरोकारका साथ उपस्थित भएका छौँ यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन्
टेलिभिजन 91.6 मेगाहर्ज कार्यक्रम सरकारमा आज हामीसँग कुराकानी गर्न अखिल नेपाल महिला सङ्घ कोशी प्रदेश कमिटीका सचिव तथा कानुन व्यवसायी अधिवक्ता हेमकला कटेल हुनुहुन्छ आज हामी 115 अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका बारेमा चर्चा गर्नेछौँ आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा उहाँसँग समाजमा उठेका श्रमिक महिलाहरूका बारेमा कुराकानी गर्नेछौँ हेमकलाजी नमस्कार कार्यक्रमलाई स्वागत
नमस्कार रेडियो भिजन परिवार र सम्पूर्ण श्रोतागणलाई हार्दिक अभिवादन
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने परम्परा चाहिँ अहिले पनि धानिरहनु भएको छ है
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई मनाउने परम्परा मात्रै धानिराखेको छैन एउटा चाहिँ अखिल नेपाल महिला सङ्घ एउटा यस्तो खालको सङ्गठन हो जसले नेपाली महिलाहरूको सिङ्गो ढुकढुकी बनेर चाहिँ नेपाली महिलाहरूलाई अधिकार प्राप्तिको अभियानमा अधिकार प्राप्तिका आन्दोलनमा अग्रजको हिसाबले नेतृत्व प्रदान गरिरहेको यो सङ्गठन पनि हो र आज यो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नामलाई कायम राख्नका लागि पनि अखिल नेपाल महिला सङ्घ उत्तिकै सङ्घर्षरत रहिरहेको छ अहिले सरकारले अन्य विभिन्न चाहिँ सङ्घ संस्थाहरूले अन्य विभिन्न राजनीतिक पार्टीहरूले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई चाहिँ महिला दिवस भनेर भनिरहँदाखेरि अखिल नेपाल महिला सङ्घले यसलाई अन्तर्राष्ट्रिय महिला दिवस नभनिकन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भनेर यसको नामलाई पनि सजीव राख्ने काम गरेको छ र यसको कामलाई पनि सजीव राख्ने काम गरेको छ र नेपाली महिलाहरूको सन्दर्भमा अखिल नेपाल महिला मात्रै महिला सङ्घ मात्रै यस्तो सङ्गठनको रूपमा रहेको छ जसले नेपाली महिलाहरूको र नेपाली श्रमिक महिलाहरूको हक हितका निम्ति काम गरेको छ भन्ने कुरा हामी चाहिँ सप्रमाण पेश गर्न सक्ने अवस्थामा छौँ र यहाँको प्रश्नलाई म के भन्न चाहन्छु भने हामीले इतिहासलाई धान्ने मात्र काम गरेका छैनौँ यसलाई मान्ने र यसलाई प्रयोग गर्नका लागि र यसबाट लाभान्वित गर्ने काममा पनि अखिल नेपाल महिला सङ्घले चाहिँ एकदम प्रथम अग्रपङ्क्तिमा रहेर काम गरिरहेको अवस्था छ
यसलाई हामीले चाहिँ माग पुरा गराउने अथवा यसको प्रयोग गर्ने पनि भनेर भन्नुभयो यसको उपलब्धिहरू चाहिँ के भयो त तपाईँहरूले गरेको कामहरूको के उपलब्धि भयो त
अब यसमा त उपलब्धिको विषय त एकदमै धेरै उपलब्धिहरू गरिराखेको छ होइन जुन बेलामा नेपालमा अन्य राजनीतिक सङ्घ सङ्गठनहरू थिएनन् महिलाहरूले सङ्घ सङ्गठनहरू बनाएर नै राजनीतिमा सङ्गठनको आवश्यकता छ राज्यका राज्य सत्तालाई पल्टाउनका लागि एकताको महसुस गराउनेदेखि विविध कामहरू महिलाहरूले नै गराउनुभयो सामाजिक संरचनाहरूलाई परिवर्तन गराउनका लागि महिलाहरूले अग्रगतिमा गएर चाहिँ कामहरू गर्नुभएको अवस्था छ र यस्तै गरेर श्रमिक क्षेत्रमा श्रमका क्षेत्रमा काम गर्ने महिलाहरूका लागि समान कामको समान ज्याला हुनुपर्छ भन्ने विषयमा सुरुदेखि नै आवाज बुलन्द गर्दै लगेको र अहिले पनि नेपाल सरकारलाई समान कामको समान ज्याला गराउन दिनका लागि एउटा चाहिँ सामाजिक सुरक्षा कोषको स्थापना गर्न लगाउने सम्मका कामहरू पनि अखिल नेपाल महिला सङ्घले आफ्ना आन्दोलनका गतिविधिहरूबाट आफ्ना कार्यक्रमका गतिविधिहरूबाट चाहिँ जबरजस्त ढङ्गबाट र कतिपय चाहिँ स्वतस्फूर्त ढङ्गबाट चाहिँ गर्न लगाएको र गराइसकेको पनि अवस्था छ र अहिले एउटा चाहिँ सामाजिक सुरक्षा कोषको स्थापना पनि गरिरहेको छ यद्यपि सामाजिक सुरक्षा कोष स्थापना भइसकेपछि त्यो सामाजिक सुरक्षा कोषको परिचालन के भएको छ भन्ने सन्दर्भ यो पछिको विषयवस्तु होला होइन। र म अहिले यसलाई के मात्रै भन्छु भनेदेखि अनेमसङले महिलाहरूका इस्युलाई र खास गरेर श्रमिक महिलाहरूका इस्युलाई कानुनी रूपमा सम्बोधन गर्नुपर्ने र व्यावहारिक रूपमा समाधान गर्नुपर्ने विषयमा आफ्नो सङ्गठन क्लियर छ र यसले सुस्पष्ट धारणाका सहित सुस्पष्ट कार्यक्रमहरू पनि तय गरेको छ।
जस्तो अहिले पनि चाहिँ हिजोका समस्याहरू अहिले पनि जीवित छ। जस्तो 2047-48 सालतिर झलनाथ खनाल कृषि मन्त्री भएर झापा आउँदाखेरि चाहिँ त्यहाँका चिया मजदुरहरूले महिला मजदुरहरूले चाहिँ हामीले काम समान कामको ज्याला समान ज्याला पाएनौँ यो महिलामाथि विभेद हो भनेर कुरा मजदुरहरूले कुरा उठाइरहँदाखेरि त्यतिखेर उहाँले के भन्नुभयो भने यो एकदम तुरुन्तै हट्छ यो सामन्ती युगको चलन हो अब यो चलन हुँदैन अब प्रजातन्त्र आएको छ अब उहाँहरूले समान कामको समान ज्याला पाउनुहुन्छ भनेर त्यतिखेर पनि मन्त्रीजीले भनेर जानुभयो। तर अहिले पनि विभिन्न सेक्टरहरूमा हेर्दै हो भने चाहिँ काम गर्ने महिलाहरूको एउटै समान काम गर्ने महिलाहरूको ज्याला केही कमी र पुरुषहरूको केही बढी हुने गरेका छ। यो अवस्थालाई चाहिँ तपाईँहरूले कसरी हेर्नुभएको छ?
यो चाहिँ एउटा दुःखपूर्ण अवस्था पनि हो। नेपालकै सन्दर्भमा 2046 सालमा प्रजातन्त्र आइसके पछाडि हामी निरन्तर प्रजातन्त्रकै प्र्याक्टिसमा छौँ। अहिले लोकतान्त्रिक गणतन्त्रको रूपमा नेपाल स्थापना भइसकेको छ र संविधान त धेरै हक अधिकारहरू नेपाली जनताहरूले प्राप्त गरिसक्नु भएको छ। समान कामको समान ज्यालाको कुरा त यो कानुनी रूपमा यो प्रथम उसमै आइसकेको विषय हो यो प्रथम विषय नै हो भनेर हामीले मान्न सक्ने अवस्था पनि रह्यो। तर अहिले यहाँ एउटा समस्या चाहिँ के देखिन्छ भनेदेखि हाम्रो नेपाल सरकारका पनि कतिपय गतिविधिहरू चाहिँ केवल कानुन बनाइदिने कानुन बनाउने र त्यसलाई छोडिदिने कानुन बनाइसके पछाडि कहाँनेरि काम भएको छ भन्दा कानुनमा काम भएको छ तर काम चाहिँ कहाँनेरि भएको छैन भनेर हामीले हेर्ने हो भने फेरि धेरै ठाउँमा काम चाहिँ भएको छैन। अझै यहाँले गरेकै प्रश्नमा म अरू थप पनि के भन्न चाहन्छु भने जस्तै हाम्रो झापामा चाहिँ पहाडबाट अलैँची व्यापारीहरूले अलैँची लिएर आउनुहुन्छ झापामा ल्याएर ठुला ठुला गोदामहरूमा बसेर अलैँचीका पुच्छार काट्ने महिलाहरूको सङ्ख्या असाध्यै ठुलो छ। ती महिलाहरूले कति कसरी ती महिलाहरूको ज्यालाको कुरा ती महिलाहरूको सुरक्षाको कुरा कहाँनेरि छ त यो कुरा यो अवस्था पनि हामी देख्दैनौँ। त त्यो एउटा अलैँचीको फ्याक्ट्रीमै काम गर्ने मान्छेकै कुरा मात्रै नभएर सुपारीको फ्याक्ट्रीमा काम गर्ने मान्छेहरूको पनि कुरा हामी ल्याउन सक्छौँ होइन। र अब अहिले चाहिँ श्रमिक भनेको के हो भन्ने कुरालाई हामीले स्पष्ट रूपमा परिभाषित गर्न सकिरहेको अवस्था छैन। अहिले हामी श्रमिक महिला दिवस भनेर मनाइरहेका छौँ तर समग्र महिलाहरूका इस्युहरूलाई चाहिँ हामी उजागर गरिरहेका छौँ तर वास्तविक श्रमिकहरूकै विषयहरूलाई चाहिँ हामीले उजागर गर्न सकिरहेका छैनौँ। र धेरै चिया मजदुरहरू हुनुहुन्छ केही प्रतिष्ठान भएर बनेका भएका चिया मजदुरहरूले चाहिँ अब केही सरकारी तोकेपको रेड बमोजिमको ज्याला पाउनु भएको छ तर सबै क्षेत्रहरूमा यो चाहिँ सम्भावना भइरहेको अवस्था पनि छैन। यसकारणले सबैभन्दा पहिला त अहिले अखिल नेपाल महिला सङ्घले के भनिरहेको अवस्था हो भनेदेखि श्रमिकहरूको क्षेत्र कति हो कति क्षेत्रसम्म काम गर्ने मान्छेहरूलाई श्रमिक भन्ने एउटा विषयवस्तु हो भनेदेखि ती श्रमिकहरूको श्रमको क्षेत्र के हो र कुन कुन क्षेत्रमा श्रम गर्ने कस्तो कस्तो अवस्थामा श्रम गर्ने महिलाहरूलाई चाहिँ हामीले श्रमिकको दर्जामा दिने र उनीहरूले चाहिँ समान कामको समान ज्याला पाउनुपर्छ भन्ने कुरालाई हामीले कसरी उठाउने भन्ने विषयमा अब हामीले रिसर्च पनि गर्न सुरु गरिसकेका छौँ र रिसर्च गरेर घरभित्र काम गर्ने श्रमिकहरू पनि धेरै हुनुहुन्छ त्यस्तै गरेर खोलामा गिटी बालुवा चाल्ने श्रमिकहरू पनि धेरै हुनुहुन्छ ती गिटी बालुवा चाल्नु भएको छ तिनीहरू चाहिँ साना मसिना ती ढुङ्गाहरूलाई चाहिँ भेला गर्ने काम पनि गरिरहनु भएको छ ती चाहिँ अर्को पुरुषले चाहिँ महिलाहरू गाडी लोड पनि गरिरहनु भएको छ अनलोड पनि गरिरहनु भएको छ अहिले महिला श्रमिकहरू गाडी पनि कुदाइरहनु भएको छ तर त्यहाँ चाहिँ महिलाहरूलाई दिने तलब सुविधामा कमी महिलाहरूलाई सुविधा कमी दिने भन्ने चलन छ। र दोस्रो कुरा यहाँ के छ भनेदेखि महिलाको श्रमिक श्रममा मात्रै शोषण होइन महिला एउटा यस्तो चिज हो जुन यो प्रकृतिलाई बचाउनका लागि त्यो मानव समुदायको चाहिँ प्रकृति भनेको चाहिँ महिला हो जसरी प्रकृतिले जसरी जन्माएर हुर्काएर पालित र पोषित गर्छ मानव समुदायलाई पनि जन्माउने र नयाँ पुस्ताको जन्म दिने काम पनि महिलाहरूले गर्छ र महिलाहरू त्यो बेलामा अप्ठ्यारो परिस्थिति आउँछ महिलाहरूको जीवनमा जुन बेलामा उहाँहरू रिप्रोडक्टिभ सिस्टममा उहाँहरू जानुभएको हुन्छ अथवा गर्भावस्थाको महिलाहरू हुनुहुन्छ र गर्भावस्थाकै एउटा सङ्केतको रूपमा हामी मासिक धर्मलाई पनि लिन सक्छौँ। मासिक धर्म भएको बेलाको महिलाहरूको सुरक्षा खोइ, गर्भावस्थाका महिलाहरूको सुरक्षा खोइ र श्रमिक क्षेत्रमा त्यो असङ्गठित क्षेत्रमा श्रम गर्ने महिलाहरूको बच्चाहरू त्यसबाट जन्मेका बालबच्चाहरूको सुरक्षाको कुरा खोइ र ती बालबच्चाहरूको शिक्षाको अवस्था के छ भन्ने कुरा पनि यो खोजको विषय छ र यो विषयमा हाम्रो सङ्गठनले व्यापक चासो लिइरहेको छ र यसमा धेरै खोज र अनुसन्धान गर्ने कार्यलाई तीव्रतर रूपमा अहिले चाहिँ अगाडि बढिरहेको छ र यो अहिले चाहिँ अर्को पनि कुरा म यहाँ जोड्न चाहन्छु। अखिल नेपाल महिला सँगसँगै अहिले नेकपा एमाले जरा केन्द्रित अभियान सुरुवात गरेको छ र यो जरा केन्द्रित अभियानमा हाम्रा वास्तविक समस्याहरू के छन्, विकास निर्माणको गति के छ, सामाजिक सुधारको अवस्था के छ, श्रमको अवस्था के छ लगायतका विविध विषयहरूको चाहिँ हामी खोजबिन पनि गरिरहेका छौँ र अखिल नेपाल महिला सङ्घले आफ्नो सङ्गठन विस्तार गर्ने र सदस्यहरूको सुरक्षाको कुरालाई पनि बढी ध्यान दिइरहेको छ र आफ्नै सदस्यहरूको मात्रै सुरक्षाको कुरा उठाइरहेको छैन, आम महिलाहरूको सरोकारका विषयहरूमा अनि मसँग चाहिँ केन्द्रित भएर काम गरिरहेको कुरालाई पनि म यहाँ जोड्न चाहन्छु।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ। हामीसँग कुराकानी गर्न अखिल नेपाल महिला सङ्घ कोशी प्रदेश कमिटीका सचिव तथा अधिवक्ता हेमकला कटेल हुनुहुन्छ। हेमकलाजी, जस्तो तपाईँहरूले अहिले कुरा चाहिँ उठाउनुभयो यो सामाजिक सुरक्षा कोषको पनि कुरा उठाउनुभयो, तर सामाजिक सुरक्षा कोषमै पनि त राज्यले कोष चाहिँ खडा गरिदियो तर धेरै मजदुरहरू धेरै प्रतिष्ठानहरू चाहिँ ले त्यहाँ चाहिँ सहभागी भएको छैन त्यो कोषमा, धेरै ठुलो सेक्टर चाहिँ मजदुरहरूको ठुलो सेक्टर चाहिँ बाहिरै छ, तपाईँहरूले पनि केही आवाज उठाउनु भएको छैन?
यो चाहिँ अब यो सबैभन्दा पहिलो कुरा त यहाँलाई म यो प्रश्नका लागि नै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु दाइ। यो चाहिँ सामाजिक सुरक्षा कोष स्थापना गर्नुपर्छ भन्ने धारणा ल्याउने काममा नै हाम्रो चाहिँ पहिलो प्राथमिकताकै कुरा थियो र यो अनेमसङ्घको धारणा अन्तर्गत पनि आएकै विषयवस्तु पनि हो र अब सामाजिक सुरक्षा कोष स्थापना भइसकेपछि विभिन्न प्रतिष्ठानहरूलाई सङ्गठित गर्न नसकेको अथवा कोषमा ल्याएर समाहित गर्न नसकेको भन्ने जुन विषयवस्तु छ यो चाहिँ एउटा कार्यक्रमिक के भन्छ यसलाई असक्षमता भन्ने हो कि यसलाई चाहिँ ढिलासुस्ती भन्ने हो कि यसलाई चाहिँ नेग्लिजेन्सपना भन्ने हो कि अथवा यो गल्ती भन्ने हो अथवा यसमा चाहिँ सकारात्मक चाहिँ ढङ्गबाट यसलाई प्रयोग नगरेको भन्ने हो, यसलाई हामीले के नाम दिने, यो कुरा त तपसिलको विषयवस्तु हो। तर यहाँको विषयसँग म के कुरामा सहमत छु भनेदेखि सामाजिक सुरक्षा कोष खोलिसकिसके पछाडि सामाजिक सुरक्षा कोषमा आउनुपर्ने जे जति प्रतिष्ठानहरू थिए ती प्रतिष्ठानहरूलाई उनीहरूको आफ्नो वर्गीयता उनको आफ्नो अवस्था अनुसार यसमा आउनुपर्ने र प्रतिष्ठानले यो कोषलाई जुन सुविधा दिनुपर्ने हो, कोषले भने बमोजिमको जुन सुविधा उपलब्ध गराउनु पर्ने हो यो गर्नु नसक्नुको पछाडि चाहिँ यो हाम्रो सरकारका गतिविधिहरू नै न्यून गतिविधिहरू भएका र सरकारका गतिविधिहरूले प्रभावकारी कार्यान्वयन नभएको भन्ने कुरा हामी देख्छौँ र अनेमसङ्घलाई यो विषयमा हाम्रो पनि ध्यान आकर्षण भएको छ र यसलाई हामी मजदुरहरूको क्षेत्रबाट प्रतिष्ठानहरूलाई त्यहाँ लगेर चाहिँ दर्ता गराउने होइन र आफ्ना भएका रेकर्डहरूलाई त्यहाँ लगेर व्यवस्थित गर्ने त ती रेकर्डहरू बमोजिमको मजदुरहरूले पाउने सुरक्षा भत्ताहरू मजदुरहरूले पाउने तलब भत्ताहरूलाई त्यही अनुसारले चाहिँ वितरण गर्ने एउटा प्रभावकारी कार्यान्वयनका लागि अखिल नेपाल महिला सङ्घ जहिलेसुकै पहरेदारको रूपमा काम गर्नेछ दाइ।
यो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो कि अन्तर्राष्ट्रिय महिला दिवस हो, यसमा अलिक कन्फ्युजन छ नि?
यसको यो प्रश्नको लागि म यहाँलाई धेरै धेरै धन्यवाद भन्छु। अहिले हामीहरूका मुखमा के छ भने यो महिला दिवस भनेर हामीले भन्ने गरिरहेका छौँ। यो चाहिँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो, यो जुन बेलामा यो 1900 2011 मा यो प्रथम अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो। यो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुको पछाडिको इतिहास भनेको पनि श्रमजीवी महिलाहरूले श्रम क्षेत्रमा उहाँहरूले काम गरिरहँदाखेरि समान कामको समान ज्याला समय अनि कामको समयलाई घटाउनुपर्ने, बच्चा बालबच्चाहरूको सुरक्षालाई ध्यानमा दिनुपर्ने, अप्ठ्यारो काममा महिलाहरूलाई नलगाइनुपर्ने, बालबालिका उमेर नपुगेका बालबालिकाहरूलाई श्रम क्षेत्रमा लगाउनु नहुने जस्ता विभिन्न कुराहरूको माग राखेर यो आन्दोलन भएको थियो। र यो आन्दोलनबाट चाहिँ आन्दोलन गर्दाखेरि आन्दोलनबाट प्राप्त गरेको उपलब्धिलाई नै जोडेर यो श्रमिक महिला दिवसै मनाउने भनेर यो चाहिँ घोषणा भएको हो। र पछि हुँदै जाँदा यो चाहिँ पछि यो विकृत हुँदै गयो र यसले यसमा चाहिँ धेरै कतिपय देशहरूले नै यसलाई महिला दिवस भनिदिनु भयो, कतिपय चाहिँ अब सङ्घ संस्थाहरूले भने, कतिपय महिलाहरूका मुखमै यो चाहिँ श्रमिक महिला दिवस नभएर महिला दिवस नारी दिवस भनेर भन्छौँ, अझै नारी दिवस भन्ने हामीले चाहिँ सुन्नमा आइराखेको छ। र यो चाहिँ वास्तवमा यो अपभ्रंश भएको होइन, यसको चाहिँ एउटा मकसद, यो जुन उद्देश्यले चाहिँ यो आएको थियो त्यो उद्देश्यबाट नै यसलाई विमुख गराउने गरी यो कुरा आयो। यो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो, यो दिवसमा श्रमिक महिलाहरूले नै जित हासिल गर्नुभएको थियो, त्यसकै खुसियालीमा यो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भनेर मनाउन थालिएको थियो। र अबका श्रमिक महिला दिवसहरू अबका दिवसहरूलाई पनि यसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै रूपमा यसलाई मनाइनुपर्छ र महिला श्रमिकहरूकै बिचमा विषयमा यसमा रिसर्चहरू गरिनुपर्छ, अनुसन्धानहरू गरिनुपर्छ र महिलाहरूकै हक हितमा यो दिवसहरूमा मनाइनुपर्छ र अब पनि हामीले उपलब्धि चाहिँ श्रमिक महिलाहरूकै बिचमा गरिनुपर्छ। र यो महिला दिवस हुनका लागि नेपालमा महिला दिवस मनाइन्छ नि त, यो जेठ 16 गते मनाइन्छ नेपालमा, जेठ 16 गतेलाई चाहिँ राष्ट्रिय महिला दिवसको रूपमा मनाइन्छ नि, आम महिलाहरूले चाहिँ आम नेपाली महिलाहरूले चाहिँ आफ्ना हक अधिकार प्राप्त गरेको दिनको रूपमा जेठ 16 गतेलाई मनाउने गरेको छ नि। तर त्यो जेठ 16 गतेको मनाइने दिवस र यो फागुन 24-25 गते पर्ने अन्तर्राष्ट्रिय चाहिँ श्रमिक दिवसलाई मनाउने कुरामा चाहिँ लगभग धेरै न सरकार यसमा क्लियर छ, यो दिवसमा यो कामलाई चाहिँ बढी फर्स्ट महत्त्वको कुरा यो है भनेर पहिलो महत्त्वको प्राथमिकताको विषय चाहिँ न राज्यले नै यसलाई चाहिँ खिटान गरिदिएको अवस्था छ, न सङ्घ संस्थाहरूले यसलाई बुझिरहनु भएको अवस्था छ, यसलाई चाहिँ हामीले छुट्याउनु पर्ने अवस्था र स्थिति छ। र यो चाहिँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो, यसले श्रमिक महिलाहरूकै विषयमा बढी चाहिँ चासो राख्नुपर्छ, अनुसन्धान गर्नुपर्छ र उनीहरूलाई नै हक अधिकारबाट सुसज्जित गराउनका निमित्त विभिन्न नयाँ र नवीनतम कार्यक्रमहरू गर्दै यो दिवस मनाइनुपर्छ भन्ने मेरो धारणा रहेको छ।
तपाईहरू पनि क्लियर हुनुहुन्न यो विषयमा?
होइन, हामी क्लियर छौँ। हामी चाहिँ हिजोदेखि पनि नेपालमा जुन बेलादेखि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालियो, यो अखिल नेपाल महिला सङ्घ मात्रै यो सङ्गठन हो जसले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भन्ने आफ्नो चाहिँ त्यसको चाहिँ हाम्रो के भन्छ हाम्रो ब्यानर नै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भनेर चाहिँ हाम्रो ब्यानर आउँछ।
तर तपाईँहरूले सरकारको ध्यान आकर्षण चाहिँ किन गराउनु भएन? यो तिमीहरूले के गरिरहेछौ, श्रमिक महिलाहरूको पक्षमा के बोल्यौ, के काम गर्यौ, अहिलेसम्म के गर्यौ भनेर तपाईँहरूले कहिले कुरा उठाउनु भएको छ? खोज अनुसन्धान कसले गर्ने, अनि मसँगले गर्ने हो कि सरकारले गर्ने हो कि, यो बारेमा तपाईँहरू किन मान्नुहुन्छ?
अब यो चाहिँ अब अलिक पेचिलो र अलिकति के भन्ने होला, यो प्रश्न चाहिँ वास्तवमा गम्भीर प्रश्न नै छ। यसमा अब किन गर्न सक्नु भएको छैन भन्ने सन्दर्भमा चाहिँ अब हामीले किन गर्न सकिरहेका छैनौँ भनेर म अहिले यो छोटो समयमा एकै शब्दमा किन गर्न सकिरहेका छैनौँ भनेर म भन्न सक्ने अवस्थामा त छुइनँ। तर पनि अखिल नेपाल महिला सङ्घले श्रमिक महिलाहरूका क्षेत्रमा कामै गरेको होइन भन्ने अवस्था चाहिँ छैन भन्ने कुरा चाहिँ म भन्न सक्छु र यो अवस्था चाहिँ छ। तर जति प्रभावकारी ढङ्गबाट र जति हुनु पर्थ्यो अब त्यतिसम्म चाहिँ हुन सकिरहेको छैन। र यो चाहिँ अब श्रमिक महिलाहरूको कुरा, अब श्रमिक महिलाहरू कहाँ कहाँसम्म जोड्ने भन्ने कुरामा हामी चाहिँ उद्यमी महिलाहरू पनि श्रमिक महिलाहरू हुन्, त्यस कारण अखिल नेपाल महिला सङ्घले उद्यमी महिलाहरूको सम्मेलन गर्ने, ती उद्यमी महिलाहरूको सम्मेलनबाट उद्यमी मान्छेहरू पनि पहिचान गर्ने, ती पनि श्रमिकहरू हुन् भनेर तिनीहरूलाई पनि श्रमिकको रूपमा क्याटागोरीमा ल्याउने भन्ने कुरा छ। र एउटा समृद्ध नेपाल सुखी नेपालीको जुन एउटा चाहिँ राष्ट्रिय अभियान छ, यसमा यो समृद्धिको पहिलो आधार भनेको श्रमिक हो भन्ने कुरा हाम्रो सङ्गठनले मजाले बुझेको छ।
जस्तो नि हेमकलाजी, जस्तो तपाईँहरूले उठाएको कुरामा मलाई अलिकति के लाग्यो भने, केही नभए पनि अखिल नेपाल महिला सङ्घले यो बारेमा खोज गर, अनुसन्धान गर भन्न त सक्छ नि,
यो क्षेत्र यस्तो छ है, यो संवेदनशील क्षेत्र छ भन्ने गर्न सक्छ। अर्को कुरा, साना उद्यमीहरू स्वरोजगारमूलक सञ्चालन भएका उद्यमी महिलाहरू पनि श्रमिकै हिसाबमा गनिन्छन्। यो तपाईँहरूले एउटा भेला गर्छु भन्नुभएको छ, त्यो पनि ठिकै छ, राम्रै हुन्छ त्यसको नतिजा पनि। तर अहिले पनि हिजो क्लारा जेटकिनले उठाएको समस्या जे छ, नेपालमा पनि ठ्याक्कै त्यही समस्या अहिले पनि विद्यमान छ। यो अवस्था चाहिँ कहिले परिवर्तन हुन्छ? तपाईँहरू यसै गरी अगाडि बढ्नुभयो त हुँदैन, अलि दह्रो खरो ढङ्गले तपाईँहरू आउने कि नआउने कुरा यो हो।
धन्यवाद दाइ। यो अब दह्रो खरो ढङ्गले अखिल नेपाल महिला सङ्घ लाग्दै नलाग्ने यो भन्ने विषय हुँदै होइन, किनभने नेपालकै चाहिँ महिलाहरूको, राजनीतिक महिलाहरूको नेतृत्व गर्नका लागि र महिलाहरूका इस्युमा पहिलो चाहिँ के भन्ने, महिलाहरूको इस्युहरूलाई चाहिँ प्राथमिक चरणमा राख्नुपर्छ र महिलाहरूका इस्युहरूमा काम गर्ने एउटै मात्रै सङ्गठन अखिल नेपाल महिला सङ्घ नै हो भन्नमा दुई मात्रै छैन, हामीले यस्तो भन्न खोजेको छैन। तर अहिले के पनि केसम्म चाहिँ हो भनेदेखि, नेपाल सरकारले जे जति कानुनहरू लिएर आइराखेको छ ती कानुनहरूलाई कार्यान्वयन गर्ने तहमा नेपाल सरकारले चाहिँ जुन ढङ्गले कानुन तीव्रतर ढङ्गले कानुन निर्माण गरेको छ, यसको कार्यान्वयन तहमा चाहिँ नेपाल सरकारले त्यो तीव्रता दिन सकिरहेको छैन। यो कुरामा अखिल नेपाल महिला सङ्घको ध्यान आकर्षित भइसकेको छ। यो विषय हामीले पटक पटक उठाइराखेको विषयवस्तु पनि हो र हाम्रा विभिन्न सेमिनारहरू, विभिन्न गोष्ठीहरूबाट पनि यी कुराहरू उठिराखेका छन् र यी महिला का बीचमा छ्यापछ्याप्ती आइसकेको विषयवस्तु पनि भएको कारणले गर्दाखेरि अब यहाँले अखिल नेपाल महिला सङ्घले दर्बिलो ढङ्गले यो 8 मार्च मनाइरहँदाखेरि र 8 मार्च मनाइसकेपछि पनि महिलाहरूका र श्रमिक महिलाहरूका सवाललाई हामी एकदमै उच्च स्वरमा यसलाई उठाउनेछौँ र यसलाई हामी चाहिँ वैज्ञानिक ढङ्गबाट यसलाई सुरु कसरी गर्ने, यसको अन्त्य के हुनेछ भन्ने समेतको विषयहरूलाई हामी चाहिँ रिसर्च गर्नेछौँ, अनुसन्धान गरेरै यो विषय वस्तु राख्नेछौँ र नेपाल सरकारलाई हामी जहिले पनि वाचडगको रूपमा, महिला अधिकारको सन्दर्भमा वाचडगको रूपमा अखिल नेपाल महिला सङ्घले काम गर्छ। जुन बेलामा आफ्नै नेकपा एमालेको सरकार हुँदाखेरि पनि महिलाहरूको सन्दर्भमा वाचडगकै काम गर्ने हो र अन्य कुनै पनि पार्टीको सरकार हुँदाखेरि पनि अखिल नेपाल महिला सङ्घले वाचडगकै रूपमा काम गर्ने हो। यद्यपि नेकपा एमालेको सरकार भएका बेलामा केही अखिल नेपाल महिला सङ्घका नेत्रीहरू मन्त्री र केही त्यस्ता ठाउँहरूमा अग्रज स्थानमा पुग्नु भएको होला, उहाँहरूले कार्यान्वयन गर्ने कुरामा धेरै सपोर्ट गर्नु हुनेछ र भएको पनि छ। अब त्यो नभएको बेलामा हामीले चाहिँ अब तल बसेर कार्यक्रमहरू तय गर्नेछौँ, त्यसलाई फोर्स गर्नेछौँ, त्यसलाई इन्फोर्स गर्नलाई चाहिँ हामी गराउँदै जानेछौँ र हामी निरन्तर क्रियाशील रहेका छौँ र अखिल नेपाल महिला सङ्घका कुनै पनि कार्यक्रमहरू कमजोर ढङ्गले हामी चाल्ने छैनौँ र चाल्दैनौँ पनि, यो कुरामा चाहिँ हामी ढुक्क छौँ दाइ।
अहिले हामी रेडियो भिजन 91.6 मेगाहर्ज कार्यक्रम सरकारमा छौँ। हामीसँग कुराकानी गर्न अखिल नेपाल महिला सङ्घ कोशी प्रदेश कमिटीका सचिव तथा अधिवक्ता हेमकला कटेल हुनुहुन्छ। हेमकलाजी, जस्तो हिजोको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, हिजोको र अहिलेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, यसमा भिन्नता के छ?
धन्यवाद। यो त बहुत गम्भीर क्वेसन हो। यसमा हिजोको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र आजको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा ठुलो भिन्नता छ। मैले यो विषयमा एउटा सामान्य मेरो धारणा के बन्यो भन्दाखेरि, हिजो को थिए अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन, हिजो को सहभागी हुन्थे, कसका लागि मनाइन्थ्यो र आज कसका लागि मनाइँदैछ भन्ने कुरा हामीले हेर्दाखेरि के थियो भन्दाखेरि, हिजो मेरा हजुरआमा पुस्ताका मान्छेहरू हुनुहुन्थ्यो, यो त 115 वर्ष भयो, म 50 वर्षको हाराहारीमा छु भनेपछि यो आज चाहिँ आधी भनौँ न 50-50 हाराहारीमा म आइपुगेको छु र यसले मैले विगतलाई र वर्तमानलाई हेर्न एउटा पाउने एउटा अवसर पनि मैले पाएको छु, यस अर्थमा म भाग्यमानी पनि छु भनेर मैले भन्न सक्छु। र हिजो मेरा आमाहरूका इस्युहरू, मेरा हजुरआमाहरूका इस्युहरू, मेरा कुप्री आमाहरूका इस्युहरू उठेका थिए, जुन हजुरआमाहरूका इस्युहरू अलिकति फरक थिए, हिजो मेरा हजुरआमाहरूका इस्युहरू उठ्दाखेरि व्यक्तिगत ढङ्गबाट उठेका थिए र सामाजिक ढङ्गबाट उठेका थिए, आज मेरा इस्युहरू र मेरा अब मेरा छोरीहरूका इस्युहरू र मेरा म मात्रै छुइनँ, अहिले मेरा छोरी र मेरा नातिनीहरू पनि यो इस्युसँग जोडिसकेका छन्। किनभने एउटा उमेर, विवाह गर्ने उमेर 20 वर्षको हो र 20 वर्षमा एउटा जेनेरेसन नयाँ हुन्छ। यसरी हेर्ने हो भने म पनि हजुरआमा पीडितको मान्छे हुँ र मेरा छोरी र मेरा नातिनीहरू पनि अब यो चाहिँ अन्तर्राष्ट्रिय महिला दिवसलाई उनीहरूले पनि उपभोग गरिरहेका छन्, इन्टरटेनमेन्ट गरिरहेको अवस्था एउटा अवस्था छ। यसकारणले हिजो र आजमा के फरक भन्दा, हिजो असङ्गठित अवस्थाको थियो संसारभरिको कुरालाई हेर्दाखेरि, र आज सङ्गठित आन्दोलनको रूपमा आएको छ। हिजो विज्ञान र प्रविधिको कमी थियो, आज विज्ञान र प्रविधिको युगमा हामीहरू चाहिँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका छौँ। हिजो विशुद्ध श्रमद्वारा सृजना गरिन्थ्यो, आज हामी श्रम लगाउँछौँ र हामीले श्रम लगाइसके पछाडि चाहिँ हामी विभिन्न उद्योग र उद्योग धन्दाहरूबाट कल कारखानाहरूमा पनि हामीले नवीनतम मेसिन र औजारहरूको प्रयोगबाट हामीले कामहरू गरिराखेका छौँ। धेरै कुरामा फरक छ, र हिजो हामीले काम गर्दाखेरि सिँढी चढ्दा लडिन्छ कि भन्ने कुरालाई हामीले ध्यान दिनुपर्ने अवस्था थियो भने, महिलाहरूलाई सिँढीमा चढेर माथि गएर काम गर्न दिनु हुँदैन भनेर हामीले बोल्नुपर्ने अवस्था थियो भने, आज महिलाहरूलाई सेफ्टी प्रयोग गरेर मात्रै तल पनि काम गराउनु पर्छ भन्ने कुराको चाहिँ एउटा अवस्था आइसकेको स्थिति छ। हिजो रातमा काम गराउनु हुँदैन भन्ने कुरा थियो, अहिले रात र दिन आज चाहिँ तपाईँको संसारभरि बिजुलीको चाहिँ एउटा प्रभाव छ, होइन, राति र दिन एउटै जस्तो गरेर चाहिँ श्रमिकहरूले काम गरिरहनु भएको छ। अब श्रमिक महिलाहरूलाई रातमा काम गर्न नलगाउने हो कि रातमा महिलाहरूलाई सुरक्षा दिएर काम गराउन लगाउने हो त भन्ने कुराको इस्युहरू चाहिँ उठिराखेको अवस्था छ। तर हिजो र आजको एउटै इस्यु चाहिँ के हो भन्दाखेरि, महिला हिजो पनि उहाँ प्रकृतिको एउटा चाहिँ संरचनाको एउटा सृजना हुनुहुन्थ्यो, आज पनि उहाँ सृजना नै हुनुहुन्छ। हिजोको त्यो श्रमिक महिलाले पनि आफ्नो बच्चालाई उत्पादन गर्ने बेलामा उहाँलाई पर्ने शारीरिक समस्या, उहाँलाई हेरिने दृष्टिकोण, उहाँलाई त्यतिखेर चाहिने सुरक्षाको माग गर्नुहुन्थ्यो, आजको महिलाले पनि त्यो कुराको माग गरिरहनु भएको छ। यो समानता हो, र केही असमानताहरू पनि यहाँ हामी देख्छौँ। र यो विज्ञान र प्रविधिको युग भएपछि, विज्ञान र प्रविधिको युगमा महिलाहरूलाई उत्ति नै सक्षम बनाइनुपर्छ, अब उहाँहरूलाई प्राविधिक बनाउँदै लानुपर्ने विषय चाहिँ अहिले जोडिएर आएको छ। यो विषयलाई हामीले चाहिँ बढी ध्यान दिनुपर्ने अवस्था,
जस्तो तपाईँले भन्नुभयो श्रमको स्वरूप परिवर्तन भएको छ, हिजो श्रम गर्ने शैली र अहिले श्रम गर्ने शैली फरक फरक छन्, तर राज्यले चाहिँ यो फरक फरक स्वरूपहरू बदलिसके पछाडि पनि हिजोकै अवस्था हिजोकै कुरालाई कार्यान्वयन गरिरहेको छैन भने, अब अहिले बदलिएको स्वरूप बदलिएको अवस्थालाई चाहिँ कार्यान्वयन गर्छ र तपाईँहरू चाहिँ ठिक ढङ्गले श्रमिक महिलाहरूले चाहिँ आफ्नो अधिकारहरू प्राप्त गर्छन् भन्ने कुरामा विश्वस्त हुनुहुन्छ?
धन्यवाद माधव सर। मैले अब यो विषयमा चाहिँ मलाई पनि जवाबकै जवाब दिन त मैले पनि सक्दिनँ। अब यो सरकारले के गर्छ के गर्दैन भन्ने विषय त म आफूले भन्न सक्दिनँ, तर के हो भनेदेखि सरकारले बदलिँदो परिस्थिति र विश्व घटना र विश्व परिवेशलाई आधार मान्दै आफ्नो देशमा भएका कल कारखानादेखि लिएर असङ्गठित क्षेत्रमा हुने श्रमहरूलाई अब सङ्गठित रूपमा ल्याउनुपर्छ र विज्ञान र प्रविधिमा आधारित गरेरै लानुपर्छ, र सरकारको पनि नीति कार्यक्रम र गति परिवर्तन हुनुपर्छ भन्ने कुरामा चाहिँ मेरो पनि मत हजुरसँग एकमत छ र सहमत छु म यो विषयमा।
अब मैले अन्तिमतिर लागेँ, जस्तो तपाईँ कानुन व्यवसाय पनि भएको नाताले कतै यो श्रमिक महिलाहरूको अधिकारहरू चाहिँ ठिक ढङ्गले प्राप्त नहुनुमा नेपालको ऐन कानुनहरू त जिम्मेवार छैनन्, के लाग्छ?
धन्यवाद। यो नेपालका ऐन कानुनहरू पनि केही मात्रामा जिम्मेवार छन्, तर अहिलेकै सन्दर्भमा हामीले भन्दाखेरि के हो भन्दाखेरि, ऐन कानुनहरू तीव्रतर रूपमा नयाँ नयाँ कानुनहरू बनिराखेका छन् र कानुनले धेरै क्षेत्रहरूलाई समेट्न खोजिरहेको अवस्था छ। यो क्षेत्रमा कानुनले चाहिँ समेट्न सकेन भन्दाखेरि कानुन व्यवसायीहरूको एउटा एक्टिभिटिज, एकदमै राम्रो एक्टिभिटिज रहिरहेको अवस्था पनि छ। र हाम्रो संविधानले के छ भन्दाखेरि, कुनै कानुनहरू बनेनन् र कसैको अधिकार हनन भएको छ, कुनै कानुन नभएको कारणले कसैको अधिकार हनन भयो भनेदेखि यसलाई चाहिँ पब्लिक इन्ट्रेस्ट लिटिगेसनको सार्वजनिक सरोकारको विषय भनेर हामी चाहिँ सर्वोच्चमा अथवा उच्च अदालतमा रिटको क्षेत्रबाट हामी चाहिँ आफ्ना अधिकारहरूलाई चाहिँ पुनर्बहाली गराउनका लागि जान सक्ने एउटा स्थिति चाहिँ हाम्रो संविधानले नै निर्माण गरेको एउटा अवस्था छ। त्यस कारणले कानुनको कमी कमजोरी भएकै कारणबाट मात्रै नयाँ समस्याहरू आएका छैनन् कि कानुनको निर्माण भएको र कानुनको निर्माण भइसकेपछि कानुनको परिपालना गर्ने जुन कार्यक्रमहरू छन् कार्यक्रमहरूको कमी भएको कारणबाट चाहिँ समस्याहरू स्थापना भएको छ भन्ने लाग्छ मलाई। यो
हस् यहाँले महत्त्वपूर्ण समय दिनुभयो, म रेडियो भिजनको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
धन्यवाद। रेडियो भिजन 91.6 MHz को तर्फबाट मलाई माधव विद्रोही सरले यो कार्यक्रममा सहभागी हुने जुन मौका दिनुभएको छ यसका लागि म आदरणीय माधव विद्रोही सरप्रति हार्दिक आभार व्यक्त गर्दै यो कार्यक्रम सुनिदिनुहुने तमाम सम्पूर्ण श्रोतागणहरू र मान्यजनहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हस्त नमस्कार।
आज हामीले रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा अखिल नेपाल महिला सङ्घ कोशी प्रदेश कमिटीका सचिव तथा अधिवक्ता हेमकला कटेलसँग कुराकानी गऱ्यौँ। वास्तवमै महिलाहरूका समस्या हिजो 19औं शताब्दीमा जस्तो रहेको छ श्रमिक महिलाहरूको समस्या आज पनि त्यत्तिकै छ। सरकारले यी समस्याहरू पुरा गर्न सकिरहेको छैन, सरकारले ध्यान दिइरहेको छैन र महिला श्रमसँग सम्बन्धित सङ्घ संस्थाहरूलेका आवाज पनि सरकारले सुनिरहेको छैन भन्ने कुरा उहाँले जानकारी गराउनु भएको छ। कुराकानीसँगै कार्यक्रम सरकारको निर्धारित समय सकिएको छ। कार्यक्रमबारे यी सल्लाह सुझाव भए हाम्रो स्टुडियोको फोन नम्बर 023-535-513 र 535-514 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो भिजनको सबै कार्यक्रमहरू अनलाइनबाट पनि सुन्न सकिनेछ। www.radiovision.com.np बाट हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ।